एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता माधवी कर्ण।
नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारी अहिले ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालको सहकार्यमा देशैभरिको रेडियोहरू, एन्टेना फाउन्डेसन नेपालको वेबसाइट www.afn.org.np, एन्टेना फाउन्डेसन नेपालको फेसबुक पेज एन्टेना एफएन र हाम्रो पात्रो मोबाइल एपबाट एकैसाथ प्रत्यक्ष प्रसारण भइरहेको छ। आजको नेपाल चौतारीलाई साङ्गीतिक भाषामा उल्था गर्दै हुनुहुन्छ स्मृति योगीजीले। नेपाल चौतारी एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम हो र नेपाल चौतारीमा तपाईँ सदा झैँ आज पनि आजको विषयमा आजका अतिथिलाई सहभागी भई आफ्ना प्रश्न, प्रतिक्रिया तथा सल्लाह जिज्ञासाहरू राख्न सक्नुहुन्छ। यसका लागि तपाईँ एनटिसी प्रयोगकर्ता हुनुहुन्छ भने 1660013457 र एनसेल प्रयोगकर्ता हुनुहुन्छ भने 9815075008 फोन गरी आफ्नो कुराहरू राख्न सक्नुहुन्छ। साथै तपाईँ हाम्रो पात्रो वा फेसबुक मार्फत हाम्रो कार्यक्रम हेर्दै सुन्दै गरिरहनु भएको छ भने तपाईँ आफ्ना विचार जिज्ञासाहरू त्यहीँ पनि कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। हामी तपाईँका प्रश्न जिज्ञासाहरू कार्यक्रममा लिने प्रयास गर्नेछौँ। अब लागौँ आजको नेपाल चौतारीको विषयवस्तुतर्फ। आजको नेपाल चौतारीमा हामीले छलफल गर्न रोजेको विषय हो अब हुन लागेको जनगणना मा चाहिँ महिलाको सवालहरू वा महिलाको सहभागिता कसरी हुन्छ भन्ने बारेमा केन्द्रित भएर आज हामी छलफल गर्छौँ। नेपालमा प्रत्येक 10 वर्षमा एकचोटि जनगणना गरिन्छ। यो जनगणनाको उद्देश्य चाहिँ नेपालमा कति जनसङ्ख्या छ, वृद्धि दर कस्तो छ भन्ने हेर्ने मात्रै नभइकन अवस्था कस्तो छ नेपालको भनेर पनि यसले चाहिँ एउटा मार्ग निर्देशन गर्छ र यसैको आधारबाट विकास हाम्रो कतातिर लानुपर्छ भन्ने पनि तय गर्नलाई यसले एउटा बाटो दिने भाव भएर हामी चाहिँ जनगणना चाहिँ कुनै पनि देशको लागि जनगणना ठुलो काम पनि हो र महत्त्वपूर्ण काम पनि हो। यसमा हामी समुदाय र सबैको सहकार्यको उत्ति नै आवश्यकता हुन्छ। हामी यसमा पनि यस्तो खालको जनगणनामा पनि महिला भित्र पनि महिलाका जुन विविधता छन्, सीमान्तकृत वर्गका महिला, दलित, त्यसपछि लैङ्गिक अल्पसङ्ख्यक, अपाङ्गता भएका महिलाहरूको अवस्था कस्तो छ, सङ्ख्या कति छ, तथ्याङ्क कति छ र यो लिनको लागि चाहिँ अबको केन्द्रीय तथ्याङ्क विभागको तयारी के छ त भन्ने बारेमा रहेर हामी कुराकानी गर्छौँ। यस विषयमा तपाईँका कुनै जिज्ञासा प्रतिक्रियाहरू छन् भने अघि मैले भनेका नम्बरहरूमा फोन गरेर तपाईँ हामीसँग आफ्ना प्रश्न जिज्ञासाहरू राख्न सक्नुहुन्छ। यस विषयमा छलफल गर्नका लागि आज मसँग कार्यक्रममा अतिथिहरू हुनुहुन्छ केन्द्रीय तथ्याङ्क विभाग अन्तर्गतको जनगणना शाखाको शाखा प्रमुख ढुण्डीराज लामिछाने र अधिकार कर्मी तथा महिला एकता समाज नामक संस्थाको कार्यकारी निर्देशक भगवती अधिकारी। उहाँहरू हामीसँग इन्टरनेटको मार्फतबाट कार्यक्रममा जोडिनु भएको छ। दुवैजनालाई नेपाल चौतारीमा स्वागत छ। हजुर, हुन्छ, म कुराकानी सुरुवात तपाईँबाटै गर्छु। आज भोलि केमा व्यस्त हुनुहुन्छ त तपाईँ? जनगणना को अब हामी 80 दिन बाँकी छ होइन, अहिले चाहिँ तयारी कस्तो छ त, त्यहीँबाट सुरु गरौँ होला कुराकानी।
हस्, धन्यवाद। अब हामी तयारी लगभग हामीले पुरा गरिसकेका छौँ। अब जनगणनाको एकदमै महत्त्वपूर्ण समयमा हामी प्रवेश गर्दैछौँ। मुख्य रूपमा अहिले हामीले मुख्य रूपमा गर्ने कामहरू भनेको र प्रश्नहरू तयारी गरेर त्यसका सामग्रीहरू गणकले प्रयोग गर्नुपर्ने झोला, डटपेन, प्रश्नवली, निर्देशिका, यी सबै कुराहरू प्रचार प्रसार सामग्रीहरू हामीले हानि गरिरहेका छौँ। अहिले हाम्रो जिल्लाहरूमा पठाइरहेका छौँ। यही 1 गतेदेखि, वैशाख 1 गतेदेखि हाम्रो हरेक जिल्लामा जनगणना कार्यालयहरू, प्रदेश जनगणना कार्यालयहरू खुलिसकेका छन् र ती कार्यालयहरूमा हाम्रो सामग्रीहरू पुर्याउने कामको साथसाथै हामीले प्रशिक्षकहरू पनि उत्पादन गरिरहेका छौँ। अहिले हामीले करिब करिब 100 जनाभन्दा बढी प्रशिक्षकहरू उत्पादन गरिसक्यौँ भने अब हामी भोलिदेखि करिब करिब 1400 प्रशिक्षकहरूको चाहिँ ट्रेनिङहरू प्रदेश स्तरमा तालिमहरू भइरहन्छ। भोलिदेखि सुरु हुनेछ, 7 दिनको तालिम सुरु हुन्छ र अहिले हामी मुख्य रूपमा चाहिँ तालिम गरेर प्रशिक्षकहरू उत्पादन गर्ने र अब गणक र सुपरवेक्षकहरूलाई तालिम दिनको लागि एउटा सक्षम जनशक्ति उत्पादन गर्नेमा लागिरहेका छौँ भने अर्को चाहिँ यो भर्ना प्रक्रियाको कार्यक्रम पनि गरिरहेका छौँ। सँगसँगै हामीले गणक र सुपरवेक्षकको भर्ना प्रक्रियालाई हामीले यसपटक पर ढङ्गले पनि हेरेका छौँ। यहाँहरू सबैलाई थाहा नै छ, हामीले विगतमा हामीले शिक्षक शिक्षिका अथवा कर्मचारीहरूबाट जनगणना सम्पन्न गर्थ्यौँ भने यसपटक हामीले बेरोजगार युवाहरू जो बाहिर रहनुभएका युवाहरू जसलाई जसले चाहिँ सहयोग गरिरहनु भएको छ हामीले 10+2 पढेकालाई गणकको रूपमा 1 महिना लिन्छ भने स्नातक उत्तीर्ण गरेकोलाई 2 महिनाको लागि सुप्रवेक्षकको रूपमा लिँदैछौँ। यो भर्ना प्रक्रिया पनि अब 11 गतेसम्म अन्तिम म्याद छ, आज 8 गते भइसक्यो। अब हामीसँग जम्मा 3 दिन फारम भर्ने म्याद छ र अहिलेसम्म हामीलाई प्राप्त फारम हेर्नुभयो भने करिब करिब 162,163 जनाले अहिले भर्खरै 15 मिनट अगाडिको डेटा हो यो 162,163 जनाले फारम भरिसक्नु भएको छ। एकदम उत्साहजनक रूपमा आवेदनहरू आएका छन्, एउटा महत्त्वपूर्ण खुसीको खबर पनि छ यो।
हजुर, यो जनगणनाको महत्त्व चाहिँ कति हुन्छ पनि चाहिँ कार्यक्रमबाट बताइदिनु भयो भने चाहिँ सजिलो हुन्छ होला।
हजुर, एकदमै जनगणनाको महत्त्व साह्रै महत्त्वपूर्ण कुरा रहन्छ जनगणनाको। यो जनगणना भन्ने विषय चाहिँ एउटा संवैधानिक विषय पनि भयो एक किसिमले गर्दा र हरेक व्यक्तिसँग जोडिएको आत्मासँग जोडिएको विषय पनि हो यो। यो अर्थमा कि एउटा हरेक व्यक्ति, सङ्घ संस्था, निजी क्षेत्र होइन, गैर सरकारी, सरकारी क्षेत्र, सरकारी सबै क्षेत्रहरूलाई चाहिँ नभई नहुने तथ्याङ्क, आधारभूत तथ्याङ्कले उत्पादन गर्छ। त्यो चाहिँ सङ्घीय संरचनाको हिसाबले पनि साह्रै महत्त्वपूर्ण रह्यो। अब जन संवैधानिक हिसाबले हेर्ने भने त विकास प्रशासनसँग जोडिएर हरेक विकासका कार्यक्रमहरू गर्दाखेरि जनगणनाको तथ्याङ्कहरूलाई आबद्धता गर्नुपर्ने कुराहरू नीति तथा नीतिमै जोडिएको छ। संविधानको नीतिमा निर्देशक सिद्धान्तमा राखिएको छ। क्षेत्र निर्धारण गर्ने, संसदीय क्षेत्र निर्धारण गर्ने कुरा, हरेक जात, जाति, भाषा, धर्म, लिङ्ग, वर्ग, अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, गरिब, पिछाडिया वर्ग, यी सबैहरूको समानुपातिक प्रतिनिधित्वको लागि चाहिँ राष्ट्रिय जनगणनाको तथ्याङ्क नै महत्त्वपूर्ण हुन्छ र यसकै आधारमा राज्यले नीति बनाउने, योजना बनाउने, कार्यक्रमहरू बनाउने, यी कुराहरू गर्न सक्ने भयो। त्यस्तै गरेर स्थानीय तहलाई स्थापित गर्नको लागि, स्थानीय तहलाई प्रदेश सरकारलाई स्थापित गर्नको लागि र विभिन्न तहका सरकारले नीति योजना बनाउनको लागि र स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्नको लागि पनि राष्ट्रिय जनाको तथ्याङ्क महत्त्व नै रहन्छ। अब यो व्यक्तिको हिसाबलाई जोड्ने हो भने साह्रै महत्त्वपूर्ण कुरा छ। हामी हाम्रा हरेक तबकाका व्यक्ति समुदायसँग जोडिन्छ, यो विकास निर्माणसँग जोडिन्छ, हाम्रो हाम्रो समुदायको विकास निर्माणसँग जोडिन्छ। त्यस्तै व्यक्तिको हिसाबले गर्ने भने शैक्षिकका कुराहरू होलान्, त्यस्तै गरेर सामाजिक सुरक्षाका कुराहरू छन्। बालबालिकाको हिसाबले गर्ने भने बालबालिकाको लागि राज्यले ल्याएका सेवा सुविधा र सामाजिक सुरक्षाका कुरा छन्। ज्येष्ठ नागरिकको सेवा सुविधाका कुराहरू छन्। अपाङ्गता भएका महिला पुरुषहरूको कुराहरू छन्।
हजुर, अलिकति जोड्दाखेरि जस्तो अहिले हामीसँग चाहिँ 3 तहको सरकार प्रणाली छ हामीसँग, होइन, जनगणनामा चाहिँ प्रादेशिक वा स्थानीय तहको भूमिका चाहिँ कसरी छ त, कसरी उहाँहरूले चाहिँ जनगणनालाई सफल बनाउनलाई स्थानीय तहले के गर्दै हुनुहुन्छ र त्यसमा चाहिँ स्थानीय समुदायको भूमिका के हुन्छ, कसरी चाहिँ तपाईँहरूले पहुँच पुर्याउँदै हुनुहुन्छ, त्यो अलिकति बाटो पनि बताइदिनुहोस् न।
अब हामीले यसपटकको जनगणना सङ्घीय संरचनामा पहिलो पनि हो, नयाँ अभ्यास पनि हामीले गरिरहेका छौँ। त्यो अभ्यास अनुसार स्थानीय तहको पनि एउटा प्रतिनिधित्व हामीले सहकार्यमा हामीले गरिरहेका छौँ। केन्द्र स्तरमा पनि स्थानीय तहको, प्रदेश सरकारको, जिल्ला समन्वय समितिको स्थानीय तहभित्रै पर्छ, यी सबै केन्द्रको प्रतिनिधित्व रहने गरी हामीले आफ्ना छलफलहरू, सहकार्यका विषयहरू अगाडि बढाएका छौँ भने स्थानीय तहमा का प्रमुखहरू, उपप्रमुखहरू, अध्यक्ष, उपाध्यक्षहरू अनि स्थानीय समन्वय समितिका प्रमुख, उपप्रमुख, वडा वडा अध्यक्ष समेत रहने गरी हाम्रा संयन्त्रहरू, हाम्रा समितिहरू र विकास गरेका छौँ। त्यो संयन्त्र वडा सहजीकरण समिति भनेर हरेक वडामा करिब 7,000 वडाहरूमा चाहिँ वडा सहजीकरण समिति छ र त्यहाँ वडा सहजीकरण समितिमा सबै सदस्यहरू महिला पुरुष दलितहरू सबैको प्रतिनिधित्व रहन्छ। त्यसले गर्दा हरेक तहमा समन्वय गर्ने र वडालाई अलि अधिकार दिएर वडाबाट चाहिँ यसलाई वाचडकको रूपमा हेर्ने, त्यसलाई सहजीकरण गरिदिने, गणक तथा सुप्रेक्षकलाई सहजीकरण गरिदिने, प्रचार प्रसारमा सहयोग गरिदिने, त्यो किसिमको संयन्त्रको विकास गरेको हुनाले यसपटकको जनगणनामा तल्लो तहमा सकेसम्म वडाभन्दा पनि तल्लो तहसम्मका आम नागरिक, आम समुदायलाई चाहिँ जनगणनाको बारेमा सचेतना गराउने कुरामा अलिक फरक ढङ्गले हामीले अगाडि बढाइरहेका छौँ अहिले।
हजुर, जस्तो पछिल्लो जनगणना र यो वर्षको जनगणनामा चाहिँ, अब हुने जनगणनामा चाहिँ अरू थपिएका चिजहरू वा भिन्नता के छ त यसपटकको जनगणनामा? के चाहिँ नयाँ चिज आउँछ होला जुन
पछिल्लो पटक चाहिँ छोड्नु 10 वर्षको परिवर्तन हैन 10 वर्ष भयो जनगणना भएको समयले पनि परिवर्तन गरेको छ हाम्रो राजनीतिक परिवेश पनि परिवर्तन भएको छ यी सबै परिवर्तन सँगै संरचनामा गएको हिसाबले पनि हाम्रा जनगणनाका सबै अभ्यासहरू सुरुदेखि नै हाम्रा प्रचार प्रसारका शैली हामीले प्रयोग गर्नुपर्ने प्रविधिको प्रयोग हाम्रा प्रश्नावलीमा हाम्रा स्थानीय तहलाई प्रदेश सरकारलाई र सङ्घ सरकारलाई आवश्यक पर्ने तथ्याङ्क उत्पादन गर्ने कुराहरूमा खप्नुपर्ने प्रश्नहरू र टेक्नोलोजीको प्रयोग भनौँ न हामीले काठमाडौँ महानगरपालिका लगायतका केही नगरपालिकाहरूमा उपत्यकामा हामी ट्याब्लेट विधिबाट टेक्नोलोजी प्रयोग गर्दैछौँ हाम्रो एउटा नयाँ अभ्यास पनि सुरुवात गर्दैछौँ त्यस्तै गरेर हामीले प्रश्नावलीमा पनि धेरै फरक हामीले गरेका छौँ हामीले विगतमा प्रत्येक 8 घरमध्येमा 1 घरमा जाने गरी र केही प्रश्नहरू पुरै घरमा जाने र केही प्रश्नहरू 8 घरमध्येमा 1 घर जाने गरी हामीले प्रश्नावलीहरू बनाएका छौँ भने यसपटक हामीले सबै घरमा सबै प्रश्नहरू सोध्ने किसिमले हामीले तयारी गरेका छौँ जसले गर्दा अबका दिनहरूमा वडा स्तरसम्मका डेटाहरू हामी प्राप्त गर्न सक्छौँ र हामी वडा स्तरको डेटा हामी दिन्छौँ हामीले स्थानीय सरकारलाई आवश्यक पर्ने तथ्याङ्क नीति योजनाहरू बनाउन आवश्यक पर्ने तथ्याङ्कहरू प्राप्त हुने सबै तथ्याङ्कहरू हामी दिन्छौँ विगतमा हामीले जिल्लाभन्दा तल दिन सकेको अवस्था थिएन त्यो कारणले गर्दा त्यो प्रश्नावलीहरूमादेखि लिएर प्रविधिको कुराहरूमा प्रचार प्रसारका कुराहरूमा हाम्रा डेटा एन्ट्रीका तथ्याङ्क प्रशोधनका कुराहरूमा तथ्याङ्क सङ्कलन गर्ने मोडालिटीको कुरामा हाम्रा कर्मचारी व्यवस्थापन गर्ने मोडालिटीको कुरामा यी सबै कुराहरूमा परिवर्तन भएको कारणले धेरै परिवर्तन भएको छन् तर मूल मर्म जनगणनाको सिद्धान्त र मर्मलाई नबिग्रिने गरी हाम्रो देशले अभ्यास गरेको 100 वर्षको इतिहासको अभ्यासलाई नमर्ने गरी र निरन्तरता सहित र केही थप परिवर्तनहरू हामीले गरेका छौँ
हजुर हामी नेपाल चौतारीमा जनगणनासँग सम्बन्धित विषयहरूमा छलफल गरिरहेको छौँ तपाईँ अहिले एन्टना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुन्दै हुनुहुन्छ
सँग सिक्ने अनि सिकाउने थलो
जहाँबाटै निस्कन्छन् गर्ने देशको भलो
विद्यालयमा कहाँ हुन्छ चिन्ता अनि डर
हिंसा रहित शान्ति क्षेत्र समताको घर
शान्तिको घर शान्तिको घर शान्तिको घर
सुरक्षित सिकाइका लागि विश्व शिक्षा र एन्टेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी
तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9805075008 यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ
हजुर तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुन्दै हुनुहुन्छ आजको विषयमा आजका अतिथिलाई तपाईँको कुनै प्रश्न जिज्ञासा छन् भने अहिले भनिएका नम्बरहरूमा फोन गर्दै गर्नुहोला सर त हामीले कुरा गर्दैथ्यौँ वडासम्मको तथ्याङ्क ल्याउन सक्ने चाहिँ खालको प्रक्रियामा यसपटक तपाईँहरू जनगणनाको कामहरू सुरु गर्दै हुनुहुन्छ होइन मलाई लागेको चाहिँ सामान्य एउटा प्रश्न चाहिँ एउटै परिवारको अब दुई ठाउँमा बस्ने व्यक्तिहरू हुनुहुन्छ होला होइन दुईतिरबाट खास गरेर महिलाको कुरा गर्दाखेरि चाहिँ अब बुवाकोबाट पनि छोरी भनेर चाहिँ आउने भयो सङ्ख्या यता घरपट्टिबाट पनि चाहिँ सङ्ख्या काउन्ट हुने भयो बुहारी भनेर हो यस्तो खालकोलाई तपाईँहरूले कसरी सच्याउनुहुन्छ ठ्याक्कै एकुरेट डाटा ल्याउनको लागि चाहिँ प्रक्रिया के हुन्छ
हजुर यो पक्कै अलिकति दुविधाहरू गाउँघरमा हुनसक्छ यो कुराहरू हामीले त्यही भएर हाम्रो गणकलाई सुपरिवेशकलाई हामी 7 दिनको तालिम दिन्छौँ त्यो तालिममा हामीले उनीहरूकोले गर्नुपर्ने हाम्रा परिभाषाहरू हामीले अलि बाहिरको व्यक्तिहरूले जो जनगणनामा जोडिनुहुन्छ उहाँहरूभन्दा फरक व्यक्तिहरूले चाहिँ बुझ्ने र हाम्रो गुणाम सुप्रेषक र यसमा जोडिने व्यक्तिले बुझ्ने कुराहरूमा फरक हुन्छ। त्यसले गर्दा हाम्रो परिभाषाहरू अलिक फरक छ। परिवार मूली भन्नाले आफ्नै चाँजो पाँजो मिलाउन सक्ने परिवारको व्यक्ति हो, जसले आफ्नो आर्थिक कारोबार गर्छ, डिसिजन गर्न सक्छ, त्यो किसिमको व्यक्तिलाई हामी परिवार मूली भन्छौँ। तथा बाहिर बुझ्ने भनेको चाहिँ ज्येष्ठ नागरिक अर्थात् पुरुषलाई बुझ्ने चलन छ। त्यसले गर्दा हाम्रो परिभाषाहरू फरक भएको हुनाले त्यो किसिमले बुझ्नुपर्ने हुन्छ। जसले गर्दा हाम्रो अक्षर बसोबासको सिद्धान्त अनुसार हामीले जनगणना गर्छौँ। अक्षर बसोबास भन्नाले जो मानिस सबैभन्दा बढी समय जहाँ बस्छ त्यहीँबाट गणना गर्छौँ। अर्थात् त्यसको अर्थ के हो भने कुनै मानिस जस्तै अब काभ्रेको व्यक्ति काठमाडौँमा आएर जागिर खाएर काठमाडौँमा बस्छ भने उसको गणना काठमाडौँमा हुने भयो। त्यो कारणले गर्दा विवाह भएर गएको छोरी आफ्नो ठाउँबाट छोडेर अर्को घरमा जान्छन् भने उनको गणना त्यहीँबाट उनको बसोबास गरेको ठाउँमा हुने भयो। त्यस्तै गरेर विद्यार्थी कुनै विद्यार्थी काठमाडौँ आएर बसेको छ, उसले भाडा लिएर काठमाडौँमा आएर बसोबास गरेर पढिरहेको छ र उसको गणना चाहिँ काठमाडौँबाट हुने भयो। अक्षर बसोबास जहाँबाट गर्छ त्यहीँबाट लिनुपर्ने हुन्छ र हाम्रा गणकहरूले हाम्रा सुपरवेक्षकहरूले हाम्रा परिवारका सदस्यहरूलाई जहाँ गणना गर्न जानुहुन्छ उहाँ बुझाउनुहुन्छ यो परिवारमा तपाईँहरू अक्षर कतिजना बस्नुहुन्छ, अहिले विदेशमा कतिजना बस्नुहुन्छ र नेपालभित्र यो ठाउँभन्दा बाहिर कति बस्नुहुन्छ भनेर तिनवटा कुराहरू सोध्नुहुन्छ, क्लियर गर्नुहुन्छ। पहिला त्यो क्लियर गरेर मात्रै उहाँले विवरण सङ्कलन सुरु गर्नुहुन्छ। त्यसले गर्दा कुनै पनि गणकले यो कुराहरू सुरु नगरिकन तथ्याङ्क सङ्कलन सुरु नगर्ने भएको कारणले यो कुराहरूलाई चाहिँ हरेक घर परिवारले आफ्नो घरमा बसोबास गरेका एउटै छानो मुनि बसोबास गरेका व्यक्तिको गणना गरिदिनुहुन्छ भने उहाँहरूको घर परिवारबाट आफ्ना छोराछोरी जोसुकै होस् बाहिर गएर बसोबास गर्नुहोस् भने उहाँलाई स्वदेशमा अनुपस्थित रूपमा टिपाइदिनुहुनेछ। त्यस्तै विदेशमा गएको छन् भने विदेश अनुपस्थित भनेर टिपाइदिनुहुन्छ। भनेपछि एउटा परिवारका सदस्यहरू तीन ठाउँमा गणना हुने भयो। एउटा चाहिँ अक्षर बसोबासको हिसाबले जुन जो जहाँ बसेको छ त्यहीँबाट गणना हुने भयो, अर्को चाहिँ अनुपस्थित सदस्यको रूपमा ऊ जहाँ गएर बसेको छ त्यही ठाउँमा फेरि गणना हुने भएको हुनाले त्यो परिवारले चाहिँ अनुपस्थितको रूपमा टिपाइदिन्छ। त्यस्तै गरेर विदेश गएका छन् कोही परिवारबाट भने उनको विवरण चाहिँ अनुपस्थित विदेश भनेर टिपाइदिनुहुन्छ विवरणहरू। भनेपछि यो फरक फरक तरिकाले गणकहरूले टिप्नुहुन्छ, जसले गर्दा त्यो डबल काउन्टिङ हुने, दोहोरो गणना हुने र कोही छुट्ने पर्ने कुराहरूलाई चाहिँ हामीले नियन्त्रण गर्छौँ र त्यही कुराहरूलाई हामी 7 दिनको ट्रेनिङमा नियमित रूपमा उहाँहरूलाई प्रशिक्षित गर्छौँ। त्यो कारणले गर्दा एकै किसिमको परिभाषा एउटै बुझाइ नेपालभरि एकैचोटि जाने भएको कारणले यस्तो दोहोरो गणना हुँदैन भन्ने हामीले विश्वस्त गरेका छौँ।
हजुर, यसको साथसाथै अर्को चाहिँ महत्त्वपूर्ण कुरा के पनि हुन्छ भने यो जनगणनामा चाहिँ महिलाको सहभागितालाई तपाईँहरूले कसरी सुनिश्चित गर्नुभएको छ? एउटा त जनगणनाको गर्न जाने गणकको रूपमा, अर्को चाहिँ जस्तो हामीसँगको विडम्बना अहिले नेपालमा कति चाहिँ अपाङ्गता भएको व्यक्तिहरू हुनुहुन्छ त्यसभित्र पनि महिलाहरू कति हुनुहुन्छ, सीमान्तकृत वर्ग भन्छौँ हामी, सीमान्तकृत वर्गमा कति चाहिँ जनसङ्ख्या छ, त्यसै गरेर मधेसमा पनि महिला, मुस्लिम महिला, दलित महिला अनि भूमिहीन महिलाहरू कति हुनुहुन्छ भन्ने खालको हामीसँग चाहिँ तथ्याङ्क छैन र यसले गर्दाखेरि चाहिँ यस्तो खालको उहाँहरूको चाहिँ स्तर उन्नतिका लागि गर्नुपर्ने कामहरूमा चाहिँ ठ्याक्कै तथ्याङ्क नहुँदाखेरि त्यो काम गर्नलाई अप्ठ्यारो हुन्छ होइन। यसपटकको जनगणनामा तपाईँहरूले यो कुरालाई कसरी समावेश गर्दै हुनुहुन्छ?
हजुर, पक्कै यसपटकको जनगणनामा अलिक केही विशेष रूपमा हामीले लिएका पनि छौँ यो विषयहरूलाई। वास्तवमा यो जनगणना, यसपटकको जनगणना विगत हामीले 2058 सालदेखिको जनगणनामै यो मूल प्रभावीकरण र समावेशीका कुराहरूलाई जोड्दै जोड्दै आएका छौँ र यसलाई अझ रूपमा अझै हामीले यसपटकको जनगणनामा सोसियल इक्वालिटी एन्ड जेन्डर इक्वालिटी एन्ड सोसियल इन्क्लुजन भनेर जेसी पर्सपेक्टिभमा यसलाई अझ घनीभूत रूपमा हेरेका छौँ र हामीले त्यही किसिमको हामीले हाम्रा प्रचार प्रसार सामग्रीहरू महिला पुरुष ल्याङ्ग्वेज यौनिक अल्पसङ्ख्यक अपाङ्गता जात जाति भाषा धर्म सबैको लागि समावेशी किसिमले तथ्याङ्क सङ्कलन गर्नको लागि त्यही किसिमका प्रचार प्रसार सामग्रीहरू तयार गर्ने र हाम्रा गण सुप्रवेशकलाई पनि त्यही किसिमको सन्देश दिनको लागि विशेष प्रशिक्षण क्लासहरू पनि छुट्याएका छौँ। सोसियल इन्क्लुजनको पार्टमा हामीले एउटा सेसनै राखेका छौँ यसपटकको जनगणनामा, सोसियल इन्क्लुजनलाई महत्त्वपूर्ण भूमिका दिएका छौँ भने अपाङ्गताको भएका व्यक्तिहरूको लागि पनि फरक ढङ्गले हेरेका छौँ, एउटा पूर्ण सेसन राखेका छौँ। त्यस्तै गरेर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पनि माग सम्बोधन गर्नको लागि हामीले उहाँहरूबाटै प्रशिक्षित गराएका छौँ हाम्रा मुख्य प्रशिक्षकहरूलाई। हामीले करिब करिब हामीले काठमाडौँमा 200 जना जिल्ला जना अधिकारी र 7 जना अधिकारीको तालिम गऱ्यौँ, त्यसपछि 72 जना गऱ्यौँ, त्यसपछि 25 जना गऱ्यौँ, करिब करिब 300 जनाको हामीले तालिम सम्पन्न गर्दा उहाँहरूकै समुदायबाट हाम्रा प्रशिक्षकहरू उत्पादन भएका छन्। केन्द्रीय स्तरका प्रशिक्षकहरू अपाङ्गताका क्षेत्रबाट प्रशिक्षित गर्नुभएको छ, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकबाट गर्नुभएका छ र जेएससीको एउटा लैङ्गिक क्षेत्रमा विज्ञता हासिल गर्नुभएका व्यक्तित्वहरूबाट हामी र हाम्रा प्रशिक्षकहरूलाई चाहिँ केन्द्रका मुख्य प्रशिक्षकहरूलाई चाहिँ प्रशिक्षित गर्नुभएको छ। त्यो कारणले गर्दा हामीले अलि फरक ढङ्गले हरेक समुदायको आफ्नो स्वामित्व पनि होस् भन्ने हिसाबले हामीले त्यसलाई प्रयोग गर्ने कोसिस गरेका छौँ। त्यतातिर तालिमको पर्सपेक्टिभमा र प्रचार प्रसारका सामग्रीहरू पनि त्यही किसिमले तयार गरिरहेका छौँ भने अहिले हामीले त्यस्तै बालबालिका क्षेत्रमा काम गर्ने संस्थाहरू, एकल महिलाबाट का क्षेत्रका संस्थाहरू, ज्येष्ठ नागरिकका कुराहरू र बालबालिका कुराहरू, महिलाका क्षेत्रमा काम गर्नुपर्ने गर्नुभएका संस्थाहरूबाट पनि त्यो किसिमको सन्देश दिने किसिमले एउटा प्रचार प्रसार सामग्रीहरू पनि उहाँले तयार गरिरहनु भएको छ। त्यो प्रचार प्रसारका सामग्रीहरूले उहाँ नै हामी सहकार्य गरेर एउटा एक किसिमको सन्देश दिने त्यो क्षेत्रमा भनेर हामी लागिरहेका छौँ। त्यस्तै गरेर हामीले कार्यक्रमहरू पनि सोसियल इन्क्लुजनको पाटामा सबै जात जाति भाषा धर्म सबैलाई राखेर हाम्रा कार्यक्रमहरू पनि सञ्चालन गऱ्यौँ। त्यसले गर्दा यसपटकको जनगणनामा महिलाको पनि माग सम्बोधन हुने, अरू क्षेत्रको पनि सबै सम्बोधन हुने हामीले सोचेका छौँ भने हाम्रो गणनामा अहिले हेर्नुभयो भने करिब करिब 72,200 महिलाहरू, पुरुषभन्दा पनि बढी चाहिँ महिलाहरू सहभागिता जनाइरहनु भएको छ, दरखास्त फारमहरू भएको छ भन्ने धेरै 50%भन्दा बढी महिलाहरूले चाहिँ अहिले दरखास्त फारम भरेको अवस्था छ। हामीले यसपटकको गणनामा महिलाहरूलाई चाहिँ अलि बढी प्रायोरिटी दिने, प्राथमिकता दिने सोचमा पनि छौँ वडा प्रश सुपरिषदमा भने अहिले अन्य लिङ्गीले पनि 82 अन्य लिङ्गीको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले दरखास्त आह्वान गर्नुभएको छ। यो एउटा खुसीको खबर, अहिले हामीलाई सबै क्षेत्रबाट सहभागिता जनाइदिनु भएको छ र यो सहभागिताले हाम्रा हरेक नागरिक, हाम्रो समुदायमा जनगणना हुँदैछ र आफ्ना छोराछोरीहरू भाग लिँदैछन् भन्ने कुराको सन्देश पनि त गइरहेको छ। त्यसले गर्दा ठुलो प्रचार प्रसारको माध्यम पनि भएको छ हाम्रा शिक्षित युवा महिला बेरोजगार।
तर सर, यति भन्दै गर्दा चाहिँ जस्तो हाम्रो तर्फबाट चाहिँ अब सुपरिवेक्षक तयार गर्ने तपाईँहरूले गरिरहनु भएको छ, गणक पनि ट्रेनिङ गर्नुहुन्छ, तर उहाँहरू समुदायमा जाँदाखेरि खास गरेर लैङ्गिक अल्पसंख्यकहरूको कुरा गर्दाखेरि खुलेर बाहिर नआउने सम्भावना पनि उत्ति नै हुन्छ। हो, उहाँहरूले चाहिँ आफ्नो बारेमा जे छ सही जानकारी, त्यो चाहिँ जानकारी चाहिँ गणकहरूलाई दिनको लागि चाहिँ त्यो पूर्वाधार पनि त तयारी गर्नुपर्छ होला नि, होइन? त्यो चाहिँ कसरी गरिरहनु भएको छ?
लैङ्गिक तथा यौनिक अल्पसंख्यकका समुदायहरूबाट नै हाम्रा केन्द्रीय स्तरका प्रशिक्षकहरूलाई यहाँ जावलाहलमा भएको ट्रेनिङ र धुलिखेलमा भएको तालिममा हामीले उहाँलाई सहभागी गरायौँ। उहाँहरूले नै हामीलाई प्रशिक्षित गर्नुभयो। हामी केन्द्र तथा विभागका कर्मचारी सबैलाई प्रशिक्षित गर्नुभयो भने हाम्रा मास्टर ट्रेनरमा रहनुहुने सम्पूर्ण कर्मचारीलाई उहाँले प्रशिक्षित गर्नुभएको छ। त्यस्तै गरेर अपाङ्गता रहेको क्षेत्रमा रहेका व्यक्तिहरूले नै हाम्रा सबै कर्मचारीहरूलाई प्रशिक्षित गर्नुभएको छ। कसरी तालिम लिनुपर्छ, कसरी प्रश्न सोध्नुपर्छ, यी विषयहरूमा हामीले तयार गरेका छौँ र हामीले बनाएका मापदण्डहरू, हाम्रा निर्देशिकाहरू, हाम्रो प्रश्नले सोध्ने तरिकाहरू विषयमा पनि उहाँहरूबाट नै एउटा लेखन गर्ने कार्यक्रम पनि भयो। त्यो बिचमा उहाँहरूले नै सुझाव दिनुभयो, उहाँहरूले नै हेर्नुभयो, राइटअप उहाँहरूले गर्नुभयो र तालिम सामग्री पनि उहाँहरूले बनाइदिनु भएको छ। त्यो कारणले गर्दा अलिकति हामीले फरक ढङ्गले त्यो किसिमको आओस्, तथापि त्यति हुँदा हुँदै पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको विवरण आम नागरिकले दिनलाई अलि हिचकिचाउने समस्या छ। त्यो कुरालाई उहाँहरूले पनि बुझ्नुभएको छ र उहाँहरूले अहिले 7 प्रदेशमा जनगणनालाई जोडेर आफ्ना समुदायमा तालिम दिइराख्नु भएको छ। अहिले भर्खरै उहाँहरू सायद प्रदेशतिरै हुनुहुन्छ होला, उहाँहरू गरिराख्नु भएको छ। उहाँहरूले पनि अलि विगतभन्दा अलिक समय दिएर राष्ट्रिय जनगणनालाई सफल बनाउनको लागि र आफ्नो समुदायको प्रतित्व गर्नको लागि उहाँहरू लागिरहनु भएको अवस्था छ। त्यसले गर्दा केही परिवर्तनहरू, 10 हिजोको अवस्था र आज 10 केही परिवर्तन आएको छ। त्यो परिवर्तन चाहिँ आम नागरिक बिचमा पनि आएको छ भन्ने हामीले सम्झ्नुपर्छ र त्यो किसिमले हामीले प्रचार प्रसार गर्न सक्यौँ र हामीले बुझाउन सक्यौँ भने हिजो लुकेर बसेको समुदाय, हिजो लुकेर आफ्नो विवरणहरू टिपाउन नसक्ने समुदायले पनि आज खुलेर आएर बाहिर आएर टिपाउनुहुन्छ र भन्ने हिसाबले हामीले प्रचार प्रसार गर्नुपर्छ र हामीले बुझाउनुपर्छ भन्ने नै हो यो विषय।
हजुर, अनि यसको साथसाथै जस्तो अपाङ्गता भएको, हामीले अब अपाङ्गता भएका बारेमा चाहिँ अब जानकारी त लिने भयौँ, तर अपाङ्गताभित्रको पनि त त्यहाँभित्र पनि त वर्गहरू छन् नि त। कस्तो खालको मानसिक अपाङ्गता, शारीरिक अपाङ्गता, शारीरिक अपाङ्गताभित्र पनि कस्तो खालको उच्च अपाङ्गता हुन्छ नि, यस्तो खालको चाहिँ वर्ग अनुसार आउँछ डाटा कि अब अपाङ्गता घरमा कति परिवारमा कतिजना चाहिँ अपाङ्ग छन् भन्ने मात्रै आउँछ भने अपाङ्गताको प्रकार सहितको आउँछ कि अपाङ्ग भएका मात्रै भनेर समावेश हुन्छ? कतिसम्म चाहिँ हामी इन डेप्थ जाने कोसिस गरिरहेका छौँ त?
हजुर हजुर, हामी अपाङ्गता सम्बन्धी ऐन छ, त्यो ऐनको ऐनमा 8 किसिमको 8-10 किसिमको अपाङ्गताको विषयमा 8-10 किसिमको अपाङ्गताको विषयमा सोधिएको छ भने हामी त्यसलाई अलिकति थोरै बढाएर अलिकति हामीले त्यहाँ भएका सब क्याटेगोरीहरूलाई पनि अलि त्यो अपाङ्गताको अवस्थामा कस्तो जटिलता छ कि अझ कम जटिलता छ भन्ने हिसाबले, जटिलता बढी छ कि कम छ भन्ने हिसाबले पनि थप प्रश्न समेत राखेर हामीले 12 किसिमको अपाङ्गताको क्षेत्रहरूलाई समेटेका छौँ र अहिले चाहिँ त्यो किसिमले गर्दा सबै किसिमको अपाङ्गताको विवरण हामीसँग आउँछ होला भन्ने छ, आउँछ भन्ने छ हामीलाई। अलिकति अपाङ्गताको क्षेत्रमा पनि केही प्रश्नहरू छन्, जटिल प्रश्न छन्। जस्तो यसको अर्थ के हो भने कोही भिजिबल अपाङ्गता होइन, डिसएबिलिटीको हिसाबमा एउटा चाहिँ देख्न सकिने अपाङ्गता छ भने एउटा चाहिँ नदेखिने, गणकले पनि पत्ता लगाउन नसक्ने अर्थात् परिवारलाई पनि थाहा हुँदैन कि म अपाङ्गता छु भन्ने कुरा थाहा हुँदैन, त्यो किसिमको अपाङ्गता छ। त्यो कारणले गर्दा त्यो देखिने अपाङ्गता त परिवारले पनि बताइदिन्छ, गणकले पनि पत्ता लगाउन सक्छ, नदेखिने किसिमको अपाङ्गताहरूलाई चाहिँ छुट्याउनको लागि अलिक समस्यै छ, जटिल छ। त्यो किसिमले हामीले पनि हाम्रा गणक र सुप्रेसलाई प्रशिक्षित गर्नुपर्ने हुन्छ र त्यो किसिमको छलफल गर्ने, त्यो छलफलको माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरू पहिचान गर्ने कुराहरूमा उहाँहरूलाई हामीले विशेष प्रशिक्षण गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर एलजिबिटीआई जस्तो लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक पनि त्यस्तै किसिम छ। तेस्रो लिङ्गी भनेर चाहिँ सजिलै बोलीको आधारमा, हाउभावको आधारमा सजिलै पहिचान गर्न सकिन्छ भने अरू अरू किसिमका लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई हेरेर पत्ता लगाउन सक्ने अवस्था रहँदैन, उहाँहरूले आफैले बताउनु पर्ने हुन्छ। त्यो कारणले गर्दा त्यहाँ पनि अलिकति समस्या छ त्यो पहिचान गर्ने सिलसिलामा। त्यसले गर्दा राष्ट्रिय जनगणनाले चाहिँ अहिले तत्काल चाहिँ के सबै कुराहरू चाहिँ स्पष्ट रूपमा आउँछ भनेर हामी सुरक्षित हुन सक्दैनौँ। त्यसमा प्रा नदेखिने तथ्याङ्कहरू चाहिँ उत्तरदाताले नबताइदिएको अवस्थामा त्यो चाहिँ क्याप्चर नहुने सक्ने सम्भावनालाई मध्यनजर गर्दै हाम्रा तालिम र प्रशिक्षण गर्ने र प्रचार प्रसारलाई नै अगाडि बढाउनु पर्छ, यी दुवै कुरामा जस्तो लाग्छ।
हजुर, जस्तो अब यसमा अलिकति कुरा गर्नुपर्ने चाहिँ भूमिहीन जो हुनुहुन्छ, सुकुम्बासी बस्तीमा बस्नेहरू महिलाहरूको अवस्थाको बारेमा पनि समावेश गरिएको छ कि छैन उहाँहरूको अब, किनभने जनगणनाले चाहिँ महिलाहरूको अवस्था कस्तो छ भन्ने बारेमा पनि एउटा तथ्याङ्क त केही न केही ल्याउला होइन। त्यही भएर सुकुम्बासी र भूमिहीनहरूलाई कसरी समावेश गर्दै हुनुहुन्छ यसमा?
पक्कै यो जनगणनामा सबैको समावेश हुन्छ। अब हामी यो ठाउँ उठाउँ भनेर जाँदैनौँ, हाम्रो तथ्याङ्क सङ्कलन जाने भनेको जो जहाँ बसेका छन् व्यक्ति, सबै किसिमको व्यक्तिको हामी तथ्याङ्क सङ्कलन गर्छौँ। त हामीले बालबालिकाहरू अर्थात् सडकमा हिँड्ने बालबालिका होस् या मगन्ते फिरन्ते हुन् जसको घर आवास छैन, बसोबास छैन, तिनीहरूको पनि हामी गणना गर्छौँ। त्यो किसिमले गर्दा भूमिहीन होस् या सुकुम्बासी हुन् सबैको गणना हुन्छ। त्यसमा सुकुम्बासी भनेर चाहिँ हामीले परिभाषित हामीले गरेका छैनौँ सुकुम्बासीहरूको भनेर, हामी हाम्रो तथ्याङ्क सिधै रूपमा प्राप्त गर्न सकिँदैन किनभने सुकुम्बासी भनेर हामीले तथ्याङ्क लिनको लागि उहाँहरूको हिस्ट्री नै लिनुपर्ने हुन्छ। विगतमा उहाँहरू कहाँ बसोबास गर्नुभएको थियो, उहाँको जग्गा जमिन छ कि छैन भन्ने परिभाषाहरू नै फरक हुन्छ। त्यो किसिमको अर्को विषय भएको कारणले हामीले त्यसलाई स्पष्ट रूपमा सुकुम्बासी भनेर चाहिँ गरेका छैनौँ, तर भूमिहीन मानिसहरू कति छन् भन्ने कुराहरू चाहिँ जनगणनामा प्राप्त गर्छ।
हजुर, जस्तो जनगणनापछि चाहिँ कति जनसङ्ख्या चाहिँ वा कति चाहिँ भूमिहीन हुनुहुन्छ वा सुकुम्बासी बस्तीमा कति बस्नुहुन्छ भनेर हामीले डाटा खोज्दाखेरि त्यो पाउने अवस्था हुन्छ कि हुँदैन भन्ने मात्रै मेरो जिज्ञासा
पाउन सकिन्छ।
हजुर, अनि तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुन्दै हुनुहुन्छ। हामी जनगणनासँग सम्बन्धित विषयमा, खास गरी महिलाको सहभागिताको विषयमा कुराकानी गरिरहेका छौँ।
तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9805075008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
हजुर, तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुन्दै हुनुहुन्छ। हामी जनगणनासँग सम्बन्धित विषयहरूमा छलफल गर्दैछौँ। सर, अलिकति मलाई जान्न मन लागेको चाहिँ अब यो तथ्याङ्क ल्याउँदाखेरिको चुनौतीहरू के हुनसक्छन्? तपाईँहरूले केही मूल्याङ्कन गर्नुभएको छ? अब हामी जनगणनामा जाँदैछौँ होइन, हामीसँग अब 80 दिन पनि बाँकी छैन जनगणनामा जानका लागि। तथ्याङ्क आउँदाखेरि हुनसक्ने चुनौती वा तथ्याङ्क लिन जाँदाखेरि हुनसक्ने चुनौतीहरू चाहिँ के हुनसक्छन्? तपाईँको मूल्याङ्कनमा के छ?
अलिअलि चुनौती नभएको होइन, त्यसलाई हामीले चाहिँ अवसरको रूपमा लिएका छौँ। हाम्रा केही चुनौतीहरू, हाम्रा गणक र सुप्रवेश भर्ना प्रक्रियामा हाम्रा चुनौती अलिकति पक्कै छन्। कति ठाउँबाट भर्ना प्रक्रियामा समावेश हुनुभयो, कुन कुन स्थानीय तहबाट हुनुभयो, कति ठाउँमा पुग्छ पुग्दैन, कति सन्देश पुग्यो भन्ने कुरामा हामीलाई अलिकति शङ्का थियो। तथापि त्यो शङ्का चाहिँ निवारण त भएको छ। जिल्ला स्तरमा हेर्ने भने गणाकर सुपरीक्षकहरू पूर्ण रूपमा आउनुभएको छ। करिब करिब हामीलाई चाहिने 50,000 जनशक्तिमा 1,50,000 बढीले आवेदन गरिसकेको अवस्थामा पक्कै पनि त्यो चुनौती हामीलाई समस्या समाधान भयो जस्तो लाग्छ। त्यहाँ अझै पनि हामीलाई केही गणाकर सुपरीक्षकले भर्ना प्रक्रियामा फर्म भर्न नजानेर केही त्रुटिहरू भएको कारणले गर्दा ड्राफ्टमा बसेको छ उहाँहरूको निवेदनहरू। त्यो उहाँहरूलाई हामीले एसएमएस गरेर तपाईँहरूको निवेदन ड्राफ्टमा बसेको छ, तपाईँहरूले त्यसलाई सच्याउनु होला भनेर हामीले सबैलाई एसएमएसको माध्यमबाट जानकारी गराएका छौँ। तथापि त्यो जानकारी गराउँदा गराउँदै पनि उहाँहरूले अझ पनि त्यसलाई सम्बोधन नगरेको अवस्था छ कतिपय ठाउँमा। त्यो कारणले गर्दा त्यसमा हामीले व्यवस्थापकीय हिसाबले त्यो अलिकति हामीलाई चुनौती त नभनौँ, त्यसलाई सुधार गर्नुपर्ने समस्याहरू छन्। र अर्को भनेको हामी एकैचोटि नेपालभरि हामीले जनगणना सञ्चालन गर्छौँ। हामीलाई 15 दिनभित्रमा हामीले हाम्रो जनगणना सम्पन्न गर्नुपर्ने हुन्छ। असार 8 गतिभित्र हामी सम्पन्न गर्छौँ जनगणना। मुख्य रूपमा जनगणना 2 चरणमा सम्पन्न हुन्छ। एउटा चाहिँ सुपरीक्षकले जानुहुन्छ, सुपरीक्षकहरू चाहिँ हाम्रो वैशाख 26 जेठ 14 भित्र 14 चाहिँ एउटा घरै घर परिवारको सूची तयार गर्नुहुन्छ सुपरीक्षकले। त्यो सुपरीक्षकले गरेको सूचीको आधारमा हाम्रो गणकहरू जानुहुन्छ ज्येष्ठ 25 असार 8 गतेसम्म। त्यो 2 पिरियड चाहिँ महत्त्वपूर्ण पिरियड रहन्छ र हामीले हाम्रा सूचनाहरू हामीले नागरिकहरूलाई हाम्रो समुदायहरूलाई हाम्रो हरेक व्यक्तिलाई पुर्याउन सकेनौँ भने उहाँहरूले हामीलाई समय दिन सक्नु भएन भने हाम्रा महत्त्वपूर्ण सूचनाहरू चाहिँ आउँदैनन्। त्यो कारणले गर्दा हाम्रा सूचनाहरू पुर्याउने कुरामा हाम्रा हरेक व्यक्तिहरूलाई सूचना पुर्याउने कुरामा हामीलाई अलिकति चुनौतीपूर्ण कार्य पनि छ। र यहाँको जस्तो संस्थाहरू हाम्रा सबै निजी क्षेत्र व्यक्ति व्यक्तिले यसपटक सहयोग गरिरहनु भएको कारणले गर्दा त्यो सूचना पनि सन्देश पुग्छ र त्यो पुगेको कारणले त्यो समस्या पनि आउँदैन भनेर चाहिँ हामीलाई यो 2 कुरामा चाहिँ हामीलाई अलिकति डर थियो। नभए अनेकता कुराहरूमा अहिलेसम्म हाम्रो तयारी हामीले गर्नुपर्ने कामहरूमा कुनै पनि कमी कमजोरी भएको अवस्था छैन र त्यसलाई समस्याको रूपमा हामीले लिएका पनि छैन।
हजुर, हामीसँग फोनमा चाहिँ धरानबाट गोपाल राईजी हुनुहुन्छ, म उहाँको प्रश्न जिज्ञासा लिन्छु, त्यसपछि मेरो प्रश्न पनि जोड्छु सरसँग। गोपालजी
हेलो। हजुर म्याम नमस्कार। हजुरको एकदम आवाज सानो सुनिएको थियो नि त म्याम।
ए गोपालजी, तपाईँको आवाज चाहिँ हामीले राम्रोसँग सुनिरहेका छौँ होइन। नेपाल चौतारीमा स्वागत छ, तपाईँको प्रश्न जिज्ञासा के छ छोटोमा भनिहाल्नुहोस्।
हस् हस्, मेरो छोटो छ एउटै छ। हजुरलाई धेरै धन्यवाद। हाम्रो अतिथिज्यूलाई मेरो नमस्कार। म के सोध्न चाहन्छु भनेदेखि यो अपाङ्गको बारेमा कुरो हजुरले गर्नुभयो। यो अपाङ्गहरूलाई जस्तै अब जनगणनामा अपाङ्गै मात्रै लेख्ने हो कि उसको क्याटेगोरीमा लेख्ने हो? र अर्को कुरो के भनेदेखि मैले क्याटेगोरीमा किन लेख्ने भन्दाखेरि जस्तै सरकारले अहिले हँचोको भरमा अपाङ्गहरूलाई कार्ड वितरण गरेको छ, त्यतिकै हावाको भरमा। र कुनै अब पूर्ण अपाङ्ग छ कसैले साथ दिएर मात्रै बाँच्ने, त्यसले पनि सरकारले त्यो हँचोको भरमा भएको कारणले गर्दाखेरि त्यसमा त्यो क्याटेगोरी सबै छुट्याएर लेखिन्छ कि अपाङ्ग मात्रै भनेर लेखिन्छ भनेर त्यो चाहिँ प्रश्न पारिदिनुहोस् न भन्नु खोजेको मैले।
हुन्छ, यहाँको प्रश्नको लागि धन्यवाद। यो विषयमा अलिकति त सरले भनि पनि सक्नु भएको छ, 12 क्याटेगोरी गरेर 12 वर्गमा चाहिँ छुट्याइएको छ होइन त सर? हजुर, मलाई अलिकति बुझ्न मन लागेको चाहिँ हामीले यो 15 दिनको समय चाहिँ जनगणनाको लागि तपाईँहरूले छुटाउनु भएको छ, त्यो पनि ज्येष्ठ र असारको बेलामा होइन। यो बेला चाहिँ खास गरेर पानी पर्ने बेला अनि त्यसपछि गएर खेती किसानी गर्ने बेला हो होइन। अनि 15 दिनभित्र अब मौसमले हामीले भने जस्तो खालको मौसम हुन सक्ने सम्भावना पनि कमै हुन्छ, त्यसमाथि पनि ज्येष्ठ असार पानी पर्ला, खेतमा जाने खेती किसानी गर्ने मान्छेहरू खेतमा जानु होला भने यो बेलामा चाहिँ 15 दिनभित्रै यति ठुलो काम गर्नलाई यति थोरै समय पर्याप्त हुन्छ त? कसरी प्लानिङ गर्नुभएको छ? इनकेस पानी पर्यो, हाम्रो सबै ठाउँमा चाहिँ सडक पुग्दैन, हिँडेर जानुपर्ने ठाउँ होला भने कसरी गर्नुहुन्छ? यी चुनौतीहरू पनि त
सही प्रश्न गर्नु हो। वास्तवमा हाम्रो देशको परिवेश भौगोलिक अवस्था हेर्ने हो भने बडा गजबको छ। अब कुनै पनि समय यस्तो समय छ कि कहिले कुनै ठाउँमा हिउँ पर्छ भने कुनै ठाउँमा बर्खा लागिरहेको हुन्छ होइन, कुनै ठाउँमा विभिन्न किसिमको समस्याहरू हुन्छ। एकैचोटि एकै समय मिल्ने भनेको समय चाहिँ नेपालमा बहुत गाह्रो हुँदो रहेछ। त्यसले गर्दा यो समय मिलाउन पनि धेरै गाह्रो, एकैचोटि सबै जानुपर्ने, एकैचोटि जानुपर्ने कारणले अझै पनि केही जिल्लाहरूमा अझै पनि समस्या छ। कहीँ यासागुमा टिप्न जाने सबै गाउँ टोलै जाने अवस्था पनि रहेछ। त्यो कारणले गर्दा कहीँ अब जाडोले जानेर पर्ने छ, जाडो महिनामा जानै नसक्ने, गर्मीको सिजनमा गर्मीमा कामै गर्न नसक्ने अवस्था भनेपछि एउटा बर्खाको सिजन पनि छ। तर हामीले त्यो चुज गर्नु परेको कारण चाहिँ के हो भन्दाखेरि सबैतिर एकैचोटि जान सक्ने र हाम्रो आम नागरिकहरू चाहिँ बर्खाको सिजनमा जो जहाँ भए पनि आफ्नो घरमा आइपुग्ने अवस्था र उनीहरूले चाहिँ खेती किसानी गर्ने मानिसहरू पनि घरमै रहने अवस्था भएको कारणले गर्दा अलिकति हाम्रो जनसङ्ख्याहरू चाहिँ सही काउन्ट हुन्छ भन्ने हिसाबले पनि त्यो समय चुन गरेको हुनुपर्छ। त्यो हामीले 100 वर्षदेखि नै गर्दै आएका छौँ र यसलाई परिवर्तन हामीले गर्न सकेका छैनौँ र सही उपयुक्त समय खोज्न पनि एउटा अर्को महत्त्वपूर्ण कारण चाहिँ किन त्यो समय राखियो भन्दाखेरि चाहिँ जनगणनाको जनसङ्ख्याको उत्पादन गर्दा चाहिँ मिड इयर पपुलेसन भन्छ, मध्य वर्षको जनसङ्ख्या भन्छ, अनि मध्य वर्षको जनसङ्ख्या भनेको असार 8 गतेलाई मध्य वर्षको जनसङ्ख्या मानिन्छ। यदि हामीले असार 8 गते गरेनौँ भने त्यो असार जुनसुकै मितिमा गरेको भए पनि त्यो असार 8 गतेको जनसङ्ख्यालाई फेरि हामीले एउटा इस्टिमेट गर्नु पर्थ्यो, अनुमान गर्नु पर्थ्यो, त्यो अनुमान भर्नु पर्थ्यो। अहिले हामीले चाहिँ अनुमान गर्नु पर्दैन, असार 8 गतेको जनसङ्ख्याहरूलाई हामीले सार्वजनिक गरेपछि केही पनि गर्नु परेन। यदि त्योभन्दा फरक डेटमा हामीले काम गरेको भए त्यसलाई फेरि हामीले चाहिँ तथ्याङ्क सङ्कलन गरिसकेपछि अनुमानित जनसङ्ख्या निकाल्नु पर्छ। यो चाहिँ असार 8 को होइन, अब यो असार 8 को जनसङ्ख्या चाहिँ यो है भनेर फेरि अर्को नयाँ रिजल्ट निकाल्नु पर्ने हुन्थ्यो होइन। त्यो कारणले गर्दा पनि नेपालमा चाहिँ सुरुदेखि नै त्यो दुईवटा झन्झटिलो कामबाट बच्नको लागि चाहिँ असार 8 गरेको र हाम्रा खेती किसानमा जहाँ जो भए पनि सबैजनालाई भेट्न सकिने अवस्था, अलिकति पानीको हिसाबले त्यसलाई पानी पर्ने झरी पर्ने कारणले केही समस्या आउँछ हो त्यो पक्कै पनि, त्यसलाई हामीले सेफ्टी मेजर गरेर सेफ्टी लिएर छाताहरू लिने अलिक त्यसलाई सुरक्षित भएर जाने, हामीले त्यसलाई प्रश्न लिएर नभिजोस् भनेर त्यसलाई प्लास्टिकमा राख्ने, त्यो किसिमको हामीले हाम्रा घोडा सुप्रेक्षकलाई हामीले गरेका छौँ र हामीलाई 15 दिनको अवधिमा हामीलाई जुन मेन पावर हामीले खटाउँछौँ त्यो 15 दिनको अवधिमा करिब करिब उहाँहरूले 10-12 दिनमै यो काम सम्पन्न गर्नुहुन्छ, 15 दिन पुरै लाग्दैन। तथापि हामीले केही मार्जिन राखेका छौँ, त्यहाँ 1-2 दिनको मार्जिन स्थानीय तहकै व्यक्ति रहने भएको कारणले उहाँहरूलाई त्यति बाहिरबाट जान्नु नपर्ने भएको कारणले त्यति समस्या पर्दैन भन्ने हाम्रो बुझाइ छ।
हजुर, हामीसँग हेमन्त तिमिल सिन्हा हुनुहुन्छ पोखराबाट, म उहाँको प्रश्न जिज्ञासा के छ लिइहाल्छु। हेमन्तजी
हेलो।
हजुर हेमन्तजी, नेपाल चौतारीमा स्वागत छ।
हजुर म्याडम नमस्कार, सलाई नमस्कार मेरो तर्फबाट।
तपाईँको प्रश्न जिज्ञासा के छ छोटोमा भनिहाल्नु होला हेमन्तजी।
अब यसको जुन जनगणना नेपालमा अब 10 वर्षपछि भइरहेको छ त्यसमा खुसी लागेको राखेको छ होइन, अनि मेरो एउटा प्रश्न के छ भने चाहिँ तपाईँको अहिले चाहिँ जस्तो मेरो घर पोखरामा छ होइन, मेरो कोही व्यक्ति चाहिँ भाडामा बस्नु भएको छ तर उहाँको चाहिँ मेन पर्मानेन्ट एड्रेस चाहिँ तनहुँ छ होइन, तर उहाँ चाहिँ अब जब गर्नुहुन्छ तर पोखरामा, अनि उहाँहरूको जडगणना कसरी गरिन्छ, उहाँ गरिन्छ कि वा यहाँ गरिन्छ होइन, एउटा प्रश्न मेरो यो। अनि तपाईँहरूको मेन अब यो मेन मोटो जस्तो मेन उद्देश्य के हो होइन,
जनगणनाको मेन उद्देश्य
हजुर, अनि मेरो विचारमा कोही नछुटुन् कोही नदोहोरुन् होला पक्कै पनि होइन, तर यो जनगणनाबाट साक्षात रूपमा चाहिँ अब तपाईँहरूको चाहिँ मेन उद्देश्य के हो त्यो प्रश्न सोध्न चाहन्छु।
हुन्छ हस्, तपाईँको प्रश्नका लागि धन्यवाद। हामीसँग लामाटार ललितपुरबाट कल्पना पौडेल हुनुहुन्छ, म उहाँको प्रश्न पनि लिइहाल्छु। कल्पनाजी
हजुर नमस्कार।
नमस्ते, नेपाल चौतारीमा स्वागत छ, यहाँको प्रश्न छोटोमा राखिदिनु होला।
धन्यवाद। मैले अतिथिलाई नमस्कार, मेरो प्रश्न जिज्ञासा चाहिँ के हो भने यो 10 वर्षमा हुनु लागेको जनगणना 10 वर्ष अगाडिको अवस्था अहिले नहोला नरहला, किनभने मानिसहरू एकदम दिग्भ्रमित पारिएको छ यो जात धर्मको आधारमा। अब यस्तो गऱ्यो भने त नेपाल विखण्डन हुन्छ, यो स्वाभाविक रूपमा छ। यो विखण्डनबाट रोक्नको लागि हाम्रा दाजुभाइहरू जो चाहिँ धेरै जसो है अधिकांश चाहिँ दलित जनजातिहरूलाई चाहिँ प्रलोभनमा पारेर धर्मान्तरण गर्ने काम भएको छ, अब त्यसलाई रोक्नको लागि यहाँहरूको पहल कदम के हुनसक्छ? हामीलाई त साह्रै चिन्ता के हो भनेदेखि यो देशलाई असफल गराउनलाई विदेशी रकमहरू टन्नै प्रयोग गरेर चाहिँ धर्मान्तरण भएको छ, त्यसमा लागि परेका छन् फेरि बाहुन थरधारी नै छन्। अब यिनीहरूलाई कारवाही गर्न सरकारले सकेन, किनभने धर्मनिरपेक्षता भनेको धर्मान्तरण गराउने नै हो, जसरी पनि चाहिँ इसाई बढाउने नै हो भन्ने हिसाबले बुझिएको छ। यो गलत प्रक्रियालाई रोक्नको लागि यहाँहरूको भूमिका के कस्तो छ जवाफ पाउनु।
हुन्छ हजुर, धन्यवाद यहाँको प्रश्नको लागि। फेरि पनि फर्केर आउँदाखेरि चाहिँ यो जनगणनामा चाहिँ स्थायी बसोबास र अनि हामी चाहिँ स्थायी बसोबास नागरिकताको हिसाबले र अर्को ठाउँ बसाइसराई गर्दाखेरिको चाहिँ जनगणना कसरी हुन्छ भन्ने कुरा चाहिँ राम्रोसँग क्लियर नभएको जस्तो लाग्यो मलाई प्रश्नहरूबाट पनि। सरले यसलाई छोटोमा जवाफ दिन चाहिँ म अनुरोध गर्छु।
धन्यवाद। हामी अघि पनि मैले अलिकति कुरो चाहिँ गरेको थिएँ, अब यहाँ हेमन्तजीले सोध्नुभएको छ पोखरामा बसोबास गर्नुभएको तर स्थायी ठेगाना चाहिँ तनहुँ भएको अवस्थामा के गर्ने भन्नुभएको थियो। तनहुँमा स्थायी ठेगाना अर्थात् नागरिकता तनहुँबाट लिएको भए पनि हामीसँग त कानुनी हिसाबले हामी हेर्दैनौँ त्यसलाई। अक्सर बसोबास चाहिँ पोखरामा गर्नुहुन्छ, जागिरको सिलसिला होस् या विद्यार्थी पढ्नको सिलसिलामा होस् अर्थात् कुनै कामको सिलसिलामा अक्सर बसोबास चाहिँ पोखरामा गर्नुहुन्छ। अर्थात् हामीले अक्सर बसोबास छुट्याउन सकेनौँ होइन, छ छ महिना बस्छु भन्नुभयो भने छ महिना वा सोभन्दा बढी समय जहाँ बसोबास गरेको छ त्यो आधारमा त्यही ठाउँबाट जनगणना गर्नुपर्छ। त्यो कारणले गर्दा हाम्रो घर परिवारबाट कोही परिवारहरू विदेश गएका छन् अथवा बाहिर पढ्न गएका छन् भने आफ्नो परिवारमा अक्सर जतिजना बसेका छन् त्यतिको मात्रै गणना गरिदिने र आफ्ना छोराछोरीको विवरण तिमी त्यहीँ बसेको छौ तिमी त्यहीँबाट टिपाऊ भनेर भनिदिनु पर्ने हुन्छ हामीले। त्यसले गर्दा किन गरियो भन्दाखेरि यो अरू कुनै प्रयोजन छैन, यहाँले कुनै डराउनु पर्ने अवस्था छैन, हामीले कुनै सेवा सुविधाबाट वञ्चित हुन्छौँ कि मेरो परिवारबाट छोराछोरीको विवरण अर्कै ठाउँबाट टिपाइयो भने म मेरो परिवारबाट केही वञ्चित हुन्छ कि भन्ने किसिमले बुझ्नु हुँदैन यसलाई। यो त नितान्त योजना बनाउने सरकारले नीति निर्माण गर्नको लागि हाम्रो गाउँठाउँको विकासमा कति मानिस बसोबास गर्छन् त्यो मानिसहरूलाई हेरेर योजनाहरू बनाउनु पर्ने हुन्छ। त्यो बसोबास नगरेको मान्छेलाई हेरेर बनाइने होइन योजना, त्यो आधारले बनाउने भएको कारणले अक्सर बसोबासको सिद्धान्त अनुसार यो नेपाल मात्रै होइन धेरै देशहरूमा चाहिँ यो सिद्धान्तहरू प्रयोग हुन्छ जनसङ्ख्या गणना गर्ने। त्यो कारणले अक्सर बसोबासको आधारमा मात्रै गणना गराइदिनु होला र जो जहाँ बसेछ त्यही हिसाबले गर्नु होला, यहाँ कानुन हिसाब हेर्नु पर्दैन, नागरिकता हेर्नु पर्दैन। स्थायी बसोबासको आधारमा त हामी गणना गर्छौँ नि त्यहाँ बसोबास गरेको छ भने, तर अक्सर बसोबासमा भाडामा बसेका होस् या बाटोमा हिँडिरहेका जसको घर छैन त्यस्ता खालका व्यक्तिहरूको पनि गणना हुनुभएको हुनाले त्यो किसिमले गर्नुपर्ने हुन्छ। र हामीले अर्को कल्पनाजीको क्वेसनमा चाहिँ हामीले केही भन्नै पर्ने हुन्छ, त्यसमा हामीले हाम्रा प्रचार प्रसारका सामग्री हाम्रा नीति नियमहरू कानुनहरू हामीले भनेका छौँ र यसपटकको जनगणनामा हाम्रो समुदायहरू नै चनाखो हुनुपर्छ, कुनै किसिमको गलत तथ्याङ्क प्राप्त हुनुहुँदैन र व्यक्तिले जे धर्म मान्छ जे जात जाति हो त्यही नै आउनुपर्छ र सही आउनुपर्छ। जस्तो मातृभाषा के बोल्छ, दोस्रो भाषा के बोल्छ, उसको पुर्खाको भाषा के हो भन्ने कुराहरू सही आउनुपर्छ, तब न राज्यले नीतिहरू बनाउन सक्छ। त्यही किसिमले हामी आम समुदाय आम व्यक्ति नै सजग हुनुपर्छ यस विषयमा र हामीले हाम्रा गणकहरूले हाम्रा उत्तरदाताले जे टिपाए हामीले त्यही ल्याउने हो, हामीले वास्तवमा उनीहरूले जे धर्म मान्छन् त्यही लेख ल्याउने हो, जुन जात जाति छ उनीहरूको त्यही ल्याउने हो र भाषाहरूमा पनि मातृभाषाका कुराहरू पनि र पुर्खाका भाषाहरू पनि हामीले फरक गरेका छौँ यसपटक।
सर म यहाँ अलिकति जोडिहाल्छु सरलाई, होइन जस्तो हाम्रो प्रश्नावलीहरू चाहिँ कतिवटा भाषामा छन्, के नेपालीमा मात्रै छन् वा त्यसलाई चाहिँ स्थानीय भाषा नेपालमा बोलिने अरू भाषामा पनि गरिएको छ?
हुन्छ, हाम्रो विविधता छ, हाम्रो 125 होइन 123 भाषाभाषीहरू छन्, अझ त्योभन्दा बढी छन् पनि भनिरहेका छौँ। हामीले 123 भाषाभाषीमा त प्रश्नहरू बनाउन सक्ने अवस्था रहेन र हाम्रो अहिले बोलचालीको भाषा भनेको नेपाली भाषा भएको हुनाले गणकहरूले उसलाई नबुझ्ने मानिसहरूलाई त्यही किसिमको ट्रान्सलेसन गरेर उनीहरूलाई बिचमा मेडिएटर राखेर पनि बुझाइदिनु हुनेछ। त्यो लोकलै हाम्रा लोकल भाइ बहिनीहरू नै हामी स्थानीय भाइ बहिनीहरूलाई लिनु भएको कारणले त्यो किसिमको समस्या नआउला भन्ने हो र हामीले हाम्रा प्रश्नहरू नेपालभरि नै एक एक किसिमको प्रश्नहरू पठाउँछ नेपाली भाषामा हुनेछ र त्यसको उत्तर लिने क्रममा केही अबुझ हुनेलाई बुझाउन नसकिने अवस्था आएमा त्यही किसिमको व्यवस्थापन चाहिँ हाम्रा गुणा र सुप्रशिक्षकले गर्नुहुनेछ। र अघि मैले जोड्न खोजेको हामीले पुर्खाको भाषा भनेर राखेका छौँ भनेपछि त्यो पुर्खाको भाषाले एउटा पहिचानको भाषा पनि दिने र मातृभाषा भनेको चाहिँ बोल्न जान्ने जसले आफ्नो आमाबाट बुवाबाट बोल्न सिक्यो बच्चाले अहिले पनि ऊ बोल्दैछ भन्ने किसिमको मातृभाषा हो भने दोस्रो भाषा चाहिँ आफ्नो समुदायसँग बोलिने भाषा दोस्रो भाषाहरू टिकाउने हो। त्यसले गर्दा पहिचानको एउटा पुर्खाको भाषा कति छ र अहिले उनीहरूले बोलिरहेको भाषा कति छ भन्ने हिसाबले एउटा जुन अन्तर आउँछ त्यो अन्तरले चाहिँ हाम्रो भाषाहरू लोप हुन गइरहेको छ र त्यसलाई संरक्षण गर्नुपर्छ। राज्यलाई नीति बनाउन तालिमहरू सञ्चालन गर्ने भाषाको शिक्षाहरू प्रदान गर्ने कुराहरूमा सहयोग गर्छ भनेर त्यहाँ पनि अलिकति हामीले सुधार गरेको अवस्था छ। त्यसलाई चाहिँ हामी सबैले बुझ्नु पर्यो र यस्ता किसिमका सन्देश दिनु पर्यो कि हाम्रो आफ्नो धर्म के हो जात के हो त्यो आफ्नै किसिमको टिपाउनु पर्यो र कसैले दबाब पनि दिनु हुँदैन टिपाउने बेलामा र उसको निष्फिक्री भएर टिप्न पाउने अधिकार टिपाउनु पर्ने अधिकारहरू चाहिँ टिपाइदिनु पर्छ र हामी सबैजना सजग हुनुपर्छ यो विषयमा। सबैले सजग भयौँ भने पक्कै पनि सत्य विवरण आउँछ भन्ने कुरामा केन्द्रीय तथा विभाग विश्वस्त छ।
हजुर, नेपाल चौतारीको निर्धारित समय सकिन लागेको छ, यहाँको समय र विचारका लागि धेरै धेरै धन्यवाद।
हस्त, यहाँहरूलाई पनि नेपाल चौतारीलाई र यहाँ नेपाल चौतारीसँग जोडिनुभएका सम्पूर्ण महानुभावहरूलाई व्यक्तित्वहरूलाई केन्द्र तथा विभाग र मेरो तर्फबाट पनि धेरै धन्यवाद दिन चाहन्छु। यसपटकको जनगणनामा मेरो गणना मेरो सहभागिता भनेर हामीले नारा पनि राखेका छौँ। त्यो नारा अनुसार हामी सबैको सहभागिता सुनिश्चित होस् र हरेक व्यक्ति व्यक्तिलाई यो छुने जनगणना हो, यो सबै व्यक्तिलाई छुन्छ, राजनीतिक कर्मीलाई छुन्छ, जात जाति भाषा त्यसले गर्दा हाम्रो लागि हो, हाम्रो सन्ततिको लागि हो, हाम्रो ठाउँ र समुदायको विकासको लागि हो। सबैजना सहभागी भइदिनु होला, सनाखो भइदिनु होला भन्ने अनुरोध
हस्। धन्यवाद नेपाल चौतारीमा आजलाई यति नै। भोलि फेरि अर्को कुनै नयाँ विषय र अतिथिका साथ फेरि छलफल गर्न उपस्थित हुने नै छौँ। त्यतिजेलसम्मका लागि नेपाल चौतारी उत्पादन समूहका सम्पूर्ण सहकर्मीसँगै म माधवी पनि बिदा हुन्छु। नमस्कार, यहाँको दिन शुभ रहोस्।